यस दिनेश खबरका साथमा
मेटलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै अनलाइन र मोबाइलमा समेत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। आर्थिक वर्षको अन्त्यमा तात्ने कैलालीका विकासी अड्डाहरूले 23% विकास बजेट असारमा सके। शनिबारका दिन 4 करोड भुक्तानी। गोष्ठी र अनुगमन मार्फत चालु बजेट सक्न पनि कर्मचारीलाई भ्याइ नभ्याइ। अव्यवस्थित विद्युतीकरणका कारण प्रदेशको अस्थायी राजधानी धनगढीमा दुर्घटनाको जोखिम बढ्यो। भुइँमा छुने गरी राखिएका विद्युतका तार र ट्रान्सफर्मरलाई रुखले घेरे पनि व्यवस्थापनमा प्राधिकरण उदासीन। तुइन विस्थापित गर्ने घोषणाको 3 वर्षसम्म पनि पहाड़ी जिल्लाका बासिन्दा तुइनकै भरमा आवत जावत गर्न बाध्य। तुइन मुक्त प्रदेश बनाउने प्रदेश सरकारको घोषणा पनि स्थानीयले पत्याएनन्। र डोटीको दिपाल विमानस्थलको स्तरोन्नतिको कार्य थप गरिएकोमा समयमा पनि नसकिने संकेत। बजेट विनियोजन नहुँदा धावन मार्ग लामो बनाउने योजना पनि हलपत्र।
सुवर्ण अवसर विशेषज्ञ डाक्टर अब निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर पाली धनगढीमा।
तत्कालीन बिपिकेआईएचएस थोरान मेडिकल कलेज हाल नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत वरिष्ठ हाडजोर्नी नसा मेरुदण्ड तथा बाथरोग विशेषज्ञ डाक्टर दिपेन्द्र केसी एमबिबिएस एमएस अर्थोपेडिक सर्जन यही असार 1 गतेदेखि निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली धनगढी 5 होटल डिबोटियो गाडीको भवनमा आउनुहुने हुँदा समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई सेवाको फाइदा लिनुहुन हार्दिक अनुरोध छ।
उपलब्ध सेवाहरू हात खुट्टा जिउ झमझम गर्ने लाटो हुने खुट्टा सुन्निने समस्या शरीरका जोर्नीहरू दुख्ने टुटेका भाँचिएका बाँगिएका हाड जोर्नी मिलाउने बाथरोग सम्बन्धी समस्याको सफल उपचार कम्मर मेरुदण्ड घुँडा जोर्नीहरू दुख्ने युरिक एसिड सम्बन्धी समस्याको उपचार हात खुट्टामा स्टिल रड हालेको निकालिन्छ साथै फिजियोथेरापी सम्बन्धी विशेष कसरत तथा परामर्श समय समयमा हड्डी दुखिरहने समस्याको सफल उपचार नोट 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ। निकट भविष्यमा किडनी डायलिसिस सेवा सुचारू हुने जानकारी गराइन्छ। फोनबाट पनि नाम दर्ता गराउन सकिन्छ।
साथै यस हस्पिटलबाट बालरोग विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा जनरल सर्जरी सेवा हालजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा स्त्री रोग विशेषज्ञ सेवा आइसियू सेवा एनआइसियू सेवा तथा भेन्टिलेटर सेवा नियमित रूपमा सञ्चालन भइरहेको बेहोरा जानकारी गरिन्छ। निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली धनगढी 5 हसनपुर फोन नम्बर 091-526-681-526-682 मोबाइल नम्बर 98-65-68-0100।
धनगढीमै अब विशेषज्ञद्वारा उपचार गरिने सुविधा सम्पन्न डेन्टल क्लिनिक पार्क जाने बाटोमा आफ्नै भवनमा खोलिसकेको छ। दाँत मिलाउने स्पेसलिस्टहरू एमडीएस अर्थोडेन्टिस्ट स्पेसलिस्ट डाक्टर विश्वनाथ चौधरी एमडीएस सर्जन स्पेसलिस्ट डाक्टर दुबारिका बगाले बीडीएस डेन्टल सर्जन डाक्टर विमल थापा बिहानदेखि बेलुकीसम्म प्रत्येक दिन विगत 15 वर्षदेखि लगातार डेन्टल सेवा दिँदै आइरहेको अनुभवी डीएच प्रेम शर्मा बीडीएस डेन्टल सर्जन डाक्टर नवीन सिंह हामी कहाँ नयाँ दाँत बनाउने निकाल्ने सफा गर्ने दाँत मिलाउने लगायत दाँत सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध छ। यदि तपाईँ पनि दाँत मुख गिजाको उपचार गराउँदा गराउँदै हैरान हुनुहुन्छ भने अब आरसिटी स्पेसलिस्टहरूद्वारा दाँत मुख गिजाको सफल उपचारका लागि ओम श्रीनगर डेन्टल क्लिनिकमा आउनुहोस् र दाँतको समस्याबाट मुक्ति पाउनुहोस्। सम्पर्क ओम श्रीनगर डेन्टल क्लिनिक पार्क मोड जाने बाटोमा धनगढी प्रोप्राइटर प्रेम शर्मा 091-520-011 98-484-20-357।
खबर अब विस्तारमा। आर्थिक वर्षको अन्त्यमा मात्रै तात्ने कैलालीका विकासीय अड्डाहरूले 23% विकास बजेट असारमा सकेका छन्। अहिलेसम्म विकास बजेटको खर्च अवस्था हेर्दा जम्मा खर्चको 23% असारमा मात्रै खर्च भएको देखिएको छ। अहिलेसम्म 4,76,00,00,000 खर्च भएकोमा असारमा मात्रै 1,08,00,00,000 विकास बजेट खर्च भएको छ। पछिल्ला 5 दिनमा मात्रै 33,00,00,000 खर्च भएको छ। विकासीय अड्डाहरूलाई असारे विकासको चटारो चलेकाले भुक्तानी लिनेहरूको भिड हुँदा कोष तथा लेखा नियन्त्रण कार्यालय आज पनि खुल्लै थियो। सहकर्मी जनक विष्टको रिपोर्ट।
असार लागेपछि 30 दिनमा 1,08,00,00,000 खर्च गरेका कैलाली जिल्लाका विकासीय अड्डाहरूले दैनिक 12,00,00,000 भुक्तानी लिएका छन्। वर्षभरि विकास निर्माणका योजनामा चासो समेत नराख्ने विकासीय अड्डाहरूलाई असारमा त सार्वजनिक विदाले समेत छोएको छैन। शनिबार कैलालीका अधिकांश सरकारी कार्यालय खुलै रहे भने कोष तथा लेखा नियन्त्रण कार्यालयले पनि विकासीय कार्यालयले पेश गरेको विवरणका आधारमा भुक्तानी दियो। शनिबार मात्रै कोष तथा लेखा नियन्त्रण कार्यालयले 4,00,00,000 बजेट भुक्तानी दिएको छ। कार्यालयका कोष नियन्त्रक मदन राज पाण्डे,
हिजो 5,00,00,000 थियो, अस्ति 12,00,00,000 थियो, 28 गते 29 गते 5,00,00,000।
असार 25 यता 5 दिनको अवधिमा मात्रै कैलालीमा 33,00,00,000 विकास बजेट खर्च भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका अनुसार असार 26 गते 9,00,00,000, 27 गते 2,00,00,000, 28 गते 12,00,00,000 55,00,00,000, 29 गते 5,00,00,000 42,00,00,000 र शनिबार 4,00,00,000 गरी 33,00,00,000 बजेट खर्च भएको छ। फेरि एकपटक कोष नियन्त्रक पाण्डे,
अब 26 गते यता पनि 26 गतेमा 9,00,00,000, 27 गते 3,00,00,000, 28 गतेमा 12,00,00,000 र 29 गतेमा 5,00,00,000 निकास गएको छ देखिन्छ।
6,13,00,00,000 विकास बजेट रहेको कैलालीमा शनिबारसम्म कुल बजेटको 77% अर्थात् 4,76,00,00,000 रकम खर्च भएको छ। वर्षभरि काम नगर्ने तर आर्थिक वर्षको अन्तमा आएर मात्र योजना कार्यान्वयनमा केन्द्रित हुने विगतको परिपाटी जारी हुँदा असारमा विकासीय अड्डाहरूलाई भ्याइ नभ्याइ भएको हो। कुल खर्च विकास बजेटको 23% असारमै खर्च गरे पनि झन्डै 20% अर्थात् झन्डै 1,30,00,00,000 विकास बजेट भने फ्रिज जाने पक्का जस्तै भएको छ।
20% हाराहारी होइन, अब फ्रिज हुने जस्तो देखिन्छ। गत वर्ष पनि यस्तै थियो, 18% पुँजीगत खर्च फ्रिज भएको थियो कैलाली जिल्लाको।
वर्षभरि काम नगर्ने तर आर्थिक वर्षको अन्तमा आएर बजेट सक्न हतारो गर्ने विगतको परिपाटी नफेरिँदा फेरि पनि अर्बौंको विकास बजेट फ्रिज जान लागेको हो। विकासै कार्यालयहरूले असारमा जस्तै वर्षभरि विकास निर्माणका कामलाई तीव्रता दिएमा विकास बजेट खर्च गर्दा न विकासै अड्डालाई भ्याइ नभ्याइ हुन्थ्यो, न त असारी विकासको व्यतिथि नै। दिनेश एफएम 93.8 MHz लागि जनक विष्ट धनगढी।
कैलालीका सरकारी कार्यालयलाई विकास बजेट मात्रै होइन चालुतर्फको बजेट सक्न पनि भ्याइ नभ्याइ छ। विकासीय अड्डाहरूलाई असारे विकासले छोएका बेला असार मसान्त सरकारी कार्यालयहरूका लागि चालुतर्फको बजेट सिद्ध्याउने मेसो बनेको छ। कर्मचारीहरूलाई अहिले सभा गोष्ठी र अनुगमनका कार्यक्रम सञ्चालन गरी बजेट सिद्ध्याउन भ्याइ नभ्याइ भइरहेको छ। शनिबार समेत कैलालीका विषयगत कार्यालय खुल्लै थिए। सुनौ सहकर्मी जनक विष्टकै यो अर्को रिपोर्ट।
असार मसान्त नजिकै गर्दा कैलालीका विकासीय कार्यालयहरूमा कामको प्रगति बुझाउने भुक्तानी लिनेहरूको घुइँचो लागिरहेका बेला विषयगत कार्यालयमा भने त्यसको ठिक विपरीत कार्यालयमा कर्मचारी भेट्टाउनै मुस्किल भइरहेको छ। मसान्त सकिने बेला विषयगत कार्यालयका कर्मचारीहरू विभिन्न सभा गोष्ठी र अनुगमनका कार्यक्रम गरी बजेट सक्न केन्द्रित भएपछि यस्तो स्थिति आएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयले असारमा मात्र विभिन्न सभा गोष्ठी तथा तालिम सञ्चालन गरेर 11,00,000 बजेट सिद्ध्याएको छ भने अनुगमनमा 60,000 बजेट सकेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका लेखापाल राम बहादुर बोगटी,
शिव विकास तालिम गोष्ठी कार्यक्रम खर्चमा टोटल बजेट हाम्रो 3,29,25,000 थियो। यसमध्ये असारमा मात्रै 10,93,984 रुपियाँ खर्च भयो। जम्मा खर्च 1,52,17,495। अनुगमनमा मात्रै
जनस्वास्थ्य कार्यालय जस्तै कैलालीका अन्य विषयगत कार्यालयले पनि विभिन्न सभा सेमिनार गोष्ठी र अनुगमनमा असारमा मात्र लाखौंको बजेट सिद्ध्याएका छन् भने कर्मचारी सभा सेमिनारमै व्यस्त हुँदा कार्यालयमा भेटाउनै मुस्किल भइरहेको छ। जिल्ला कृषि विकास कार्यालयले पनि विभिन्न सभा गोष्ठी र अनुगमनमै 13,33,000 बढी बजेट सिद्ध्याएको छ। कार्यालयले कृषि प्रसार कार्यक्रम अन्तर्गत अनुगमन मूल्याङ्कनमा सबैभन्दा बढी 8,27,000 बजेट खर्च गरेको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत शिव विकास जनचेतनामूलक तालिम र गोष्ठीमा 2,30,000, एकीकृत जल स्रोत व्यवस्थापन आयोजनाको सोही शीर्षकमा 20,000 र अनुगमन मूल्याङ्कनमा 1,00,000 बजेट सकेको छ। साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको शिव विकास र जनचेतनामूलक तालिम र गोष्ठीमा 1,00,000 तथा अनुगमन मूल्याङ्कनमा 1,50,000 बजेट सिद्ध्याएको छ। जिल्ला कृषि विकास कार्यालय कैलालीका प्राविधिक सहायक शङ्कर अवस्थी,
यसपालि योजनाहरू कार्यान्वयन गर्दा हामीसित त्यस्तो ठुलो खालको योजनाहरू थिएन गत विगतको जस्तो सानसानो कार्यक्रमहरू थियो। यो वर्ष हामीले 100% लक्ष्य हासिल गर्न सकेका छैनौँ। नै खर्चको फाँटबारीमा 64% टोटल वित्तीय प्रगति देखिएको छ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी
प्राप्त विगत 19 वर्षदेखि सेवा पुर्याउँदै आएको सुदूरपश्चिममै उत्कृष्ट संस्थाको रूपमा सिटी भेटीबाट प्रशंसा पत्र प्राप्त यस कैलाली पोलिटेक्निक इन्स्टिच्युट धनगढीमा शैक्षिक सत्र 2075-76 का लागि 18 महिने अमिन तथा सिभिल सब ओभरसियर विषयमा भर्ना खुल्यो। भर्ना हुन चाहने SLC वा SEE उत्तीर्ण हुने जुनसुकै ग्रेड ई समेतका विद्यार्थीहरूले सम्पर्क राख्नुहोला। साथै महिला, दलित, जनजाति, मधेसी, मुसलमान, पिछडिएको, दुर्गम क्षेत्रका व्यक्ति, पूर्व कमैया, हलैया, विपन्न वर्ग, द्वन्द पीडित, अपाङ्ग सहित परिवार, घाइते वा निजको परिवार मध्येबाट सामुदायिक विद्यालयबाट SLC SEE उत्तीर्ण गरेका 4-4 जना प्रशिक्षार्थीलाई प्रत्येक ट्रेडमा निःशुल्क पढ्ने गरी छात्रवृत्ति प्रदान गरिने व्यवस्था छ। आवेदन फारम वितरण 2075 साउन 11 गते सम्म, प्रवेश परीक्षा छात्रवृत्ति तर्फ साउन 19 गते शनिबार दिउँसो 2 बजे, पूर्ण शुल्कीय तर्फ साउन 21 गते सोमबार दिउँसो 2 बजे। सम्पर्क कैलाली पोलिटेक्निक इन्स्टिच्युट उत्तर बिहेणी धनगढी कैलाली। फोन नम्बर 091-410-068, मोबाइल 98-14-64-15-89 र 98-00-62-01-33। श्री त्रिनगर माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना। यस त्रिनगर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2075 का लागि कक्षा 11 मा व्यवस्थापन मानविकी र शिक्षा संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। विशेषताहरू: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, मासिक शिक्षण शुल्क ₹300 मात्र, उच्च अनुशासन, प्रभावकारी प्रशासन र उपयुक्त शैक्षिक वातावरण, अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराइने, पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको, ई लाइब्रेरीको व्यवस्था भएको, विद्यालय भित्रै पर्याप्त खेल मैदान तथा आफ्नै सुविधा सम्पन्न भवन भएको। छात्रवृत्तिहरू: कक्षा 11 र 12 मा उत्कृष्ट छात्र छात्राहरूलाई जय पद्महरी अक्षय कोषबाट पुरस्कृत गरिने व्यवस्था, बी ग्रेडदेखि माथि आउने विद्यार्थीलाई पूर्ण निःशुल्क पढाइको व्यवस्था, यस विद्यालयबाट SEE दिएका सम्पूर्ण विद्यार्थीलाई भर्ना शुल्कमा पूर्ण छुट, दलित अपाङ्ग विद्यार्थीलाई भर्ना शुल्कमा पूर्ण छुट तथा मासिक शुल्कमा आधा छुटको व्यवस्था, र कक्षा 11 मा उत्कृष्ट हुने विद्यार्थीलाई कक्षा 12 मा निःशुल्क पढाइने व्यवस्था। भर्ना कार्यक्रम फारम वितरण 2075 असार 15 गतेदेखि, कक्षा सञ्चालन साउन 2 गतेदेखि। प्रधानाध्यापक भूपाल सिंह खड्का, श्री त्रिनगर माध्यमिक विद्यालय धनगढी कैलाली। सम्पर्क नम्बर 091-521-635 र 98-584-21-535।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। असामको साफीबगर नगरपालिकामा 8 वर्षीय बालिका बलात्कृत भएकी छिन्। बालिकाकी आमा रोपाई गएका बेला 2 वर्षकी बहिनी हेर्न बसेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। पानी माग्ने निहुमा गएका देवस्थानका 21 वर्षीय रेवन्त दासले बलात्कार गरेको आरोप लागेको छ। घटना असार 20 गते भए पनि घरमा आफू एक्लो रहेको र पति भारतमा भएकोले डरले उजुरी नदिएको पीडितकी आमाले बताएकी छन्। भारतमा रहेका बालिकाका बुबा र बाजुरामा रहेका ठुला बुबाको सल्लाहमा प्रहरीमा जाहिरी गरिएको छ। पीडित बालिकाको जिल्लामा उपचार भइरहेको छ। बलात्कारको आरोप लागेका रेवन्त भने परिवार सहित भारत पसेका छन्। तुनलाई झुलुङ्गे पुल मार्फत विस्थापित गर्ने सरकारको नीति असफल भएका बेला प्रदेश 7 मा ल्याइएको सोही नीति पनि पहाडी जिल्लाका बासिन्दाले पत्याएका छैनन्। 2072 साल असोज 25 गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पहिलो बैठकले 2 वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने निर्णय गरेको भए पनि त्यो अहिलेसम्म सफल भएको छैन। त्यसको सिको गर्दै प्रदेश सरकारले पनि प्रदेश 7 लाई तुइनमुक्त बनाउने बजेट मार्फत भनेको छ। संघीय सरकारले 3 वर्षमा तुइन विस्थापित गर्न नसकेका बेला प्रदेश सरकार को सोही घोषणा पत्याउन मुस्किल लागेको हो। सहकर्मी सीताराम ओझाको रिपोर्ट।
दुर्गम स्थानहरूमा 350 वटा तुइनहरू रहेछ, जहाँ मान्छेले समातेर अत्यन्त खतरापूर्ण अवस्थामा खतरा नदीहरू वारपार गर्नुपर्छ।
ती मिलहरूलाई झोलुङ्गे पुलले अविलम्ब विस्थापित गर्ने, त्यसका निम्ति 2 वर्षको अवधि लाग्छ अहिलेदेखि सुरु गर्दा।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले 25 असोज 2072 देशभरका तुइनलाई विस्थापित गर्ने नीति ल्याएको थियो।
2 वर्षभित्रमा तुइनहरू समाप्त गर्ने र झोलुङ्गे पुल मात्रै रहने, अब नेपालमा तुइनको जमाना सिद्धियो, हामी नयाँ जमानामा प्रवेश गरेका छौँ, त्यसकारण अब पुलको जमानामा आयो, अब तुइन हुँदैन, त्यसकारण हामीले 2 वर्षभित्र निर्माण गरिसक्ने गरी काम अविलम्ब प्रारम्भ गर्ने।
तर यो नीति आएको 3 वर्ष हुन लाग्दा पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ। अहिले सोही नीति ल्याउनु भएका ओली नै प्रधानमन्त्री हुनुहुन्छ, तर तुइन विस्थापितको नीति कागजमै सीमित रहेका बेला प्रदेश नम्बर 7 ले ल्याएको तुइन विस्थापितको नीति पनि त्यस्तै छ। गत वैशाख 9 गते ल्याएको प्रदेश सरकारको अल्पकालीन बजेटमा सो कुरालाई समावेश गरिएको थियो। सो बजेटमा तुइनबाट नदी पार गर्नुपर्ने जस्ता जोखिमपूर्ण अवस्थाबाट आम जनतालाई उन्मुक्ति दिन आगामी वर्षभित्र प्रदेश नम्बर 7 बाट पूर्ण रूपमा तुइन विस्थापन गर्ने नीति अवलम्बन गरिने र त्यसका लागि चालु आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गर्न 20 लाख बजेट विनियोजन गरिएको उल्लेख गरिएको थियो।
अझै पनि महिला दिदीबहिनीहरूलाई पिठ्यूमा घाँस दाउराको भारी बोकी बच्चा च्यापेर तुइनबाट नदी पार गर्नुपर्ने जस्ता जोखिमपूर्ण अवस्था रहेको छ। आम जनतालाई यस्ता जोखिमपूर्ण अवस्थाबाट उन्मुक्ति दिन आगामी वर्षभित्र प्रदेश नम्बर 7 बाट पूर्ण रूपमा तुइन विस्थापन गर्ने नीति अवलम्बन गरिनेछ। यसका लागि चालु आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गर्न रु 20 लाख रुपियाँ बजेट विनियोजन गरेको छु।
अल्पकालीन बजेटबाट तुइन विस्थापित गर्नका लागि केही पनि काम अगाडि नबढेका बेला आगामी आर्थिक वर्षको बजेटमा पनि तुइन विस्थापितको नीतिलाई समावेश गरिएको छ। असार 1 गते ल्याइएको बजेटमा जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश नम्बर 7 बाट पूर्ण रूपमा तुइन विस्थापित गर्ने नीति अनुसार 33 वटा झुलुङ्गे पुल निर्माणका लागि आवश्यक स्रोतको व्यवस्था गरिएको उल्लेख छ।
जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश नम्बर 7 बाट पूर्ण रूपमा तुइन विस्थापन गर्ने नीति अनुसार 33 वटा झुलुङ्गे पुल निर्माणका लागि आवश्यक स्रोतको व्यवस्था गरेको छु।
झुलुङ्गे पुल निर्माणका लागि प्राथमिकतामा परेका क्षेत्र मन्त्री र नेताहरूको चाहनाका मात्र देखिएकाले समस्याग्रस्त इलाकाका तुइन विस्थापित हुने लक्षण नदेखिएको हो। प्रदेश 7 मा सर्वाधिक तुइन प्रयोग भइरहेको जिल्ला दार्चुला हो, जहाँ एउटा मात्रै झुलुङ्गे पुल निर्माणको योजना प्रदेश सरकारको छ, जबकि दार्चुलाको छिमेकी जिल्ला बैतडी र तराईको कैलालीमा 7-7 वटा पुल निर्माणको सरकारी योजना छ। भौतिक पूर्वाधार मन्त्रालयको तथ्याङ्कमा सिङ्गो प्रदेशमा 12 वटा मात्रै तुइन बाँकी देखिन्छन्, तर भारतको सीमा महाकाली नदीमा मात्रै आधा दर्जन भन्दा बढी तुइन छन्। अन्य नदीमा भएका तुइनको वास्तविक तथ्याङ्क पनि सरकारसँग छैन। दार्चुलाको राप्लाका बहादुर धामी,
तुइन लगाएको तुइन यो बाढीले गर्दा पुरा महाकालीको प्रभावले गर्दा पुरै बगाई लगिदियो, एकजना दुईजना त सम्भव अप्ठ्यारै हुन्छ होइन, 5-6 जना चाहिन्छ, उता उतापट्टि पनि चाहियो, यतापट्टि सारको तुइन भन्ने सारको तुइन बनाएको हुन्छ, हामीले उता यता मान्छे गए रसी लगाएर होइन चढेर जानु भयो, कुनै त्यसको पहल भएको छैन, पहल त भइरहेछ भन्छन् तर त्यस्तो अहिलेसम्म त्यसको स्टार्टिङ पोइन्ट चाहिँ भएको छैन।
प्रदेश 7 का पहाडी जिल्लाका 30 भन्दा बढी ठाउँमा नदीनालामा तुइनकै प्रयोग बढी छ। दार्चुलाका करिब 5300 जनसङ्ख्याले महाकालीको तुइन प्रयोग गर्दै आएको स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग डोलडार अन्तर्गतको झुलुङ्गे पुल आयोजनाको तथ्याङ्कले देखाउँछ। बैतडी, बझाङ, बाजुरा, डोटी र अछामका कतिपय बासिन्दाहरू पनि हत्केलामा ज्यान राखेर तुइनबाट नदी वार पार गर्दै आएका छन्। दार्चुलाको व्यासका दान सिंह कार्की,
एकदम जब्बर पानी आएको छ यसपालि, धेरै लामो तर्नै नसकिने अवस्था छ, मान्छे नभएपछि 2-4 जना मान्छे नभएपछि हिँड्नै नसकिने अवस्था छ, यो सुनखरा भन्दा माथि राप्ला भ्यास गाउँदेखिको जनता त एकदमै समस्यामा।
आगामी आर्थिक वर्षमा प्रदेश सरकार मार्फत निर्माण हुने झुलुङ्गे पुल मध्ये एउटै गाउँपालिकामा 5 वटासम्म परेको पाइएको छ। सिङ्गो प्रदेश 7 मा 33 वटा पुल निर्माण हुँदा 5 वटा पुल पाउने भाग्यमानी गाउँपालिका बैतडीको सिगास हो। बैतडीमा सर्वाधिक 8 वटा झुलुङ्गे पुलको योजना छनौट भएको छ। अछाम, डोटी र बझाङमा 4-4, कञ्चनपुरमा 3 र बाँकी जिल्लामा 1-1 वटा मात्रै पुलका योजना परेका छन्। यसले पनि नेताहरूका चाहना र इच्छा अनुसारका योजनाहरू राखिँदा तुइन विस्थापित गर्ने नीति अनिश्चित देखिएको छ। दार्चुलाबाट प्रदेश सभा सदस्य मान बहादुर धामी,
महाकालीका तुइनहरू विस्थापित गर्नलाई केन्द्र सरकार संघीय सरकारको नै विशेष पहल चाहिन्छ, त्यो भारत सरकारसँग समन्वय गर्ने जिम्मेवारी केन्द्रीय संघीय सरकारको हुन आउँछ, त्यस कारणले केही ठाउँमा चाहिँ झोलुङ्गे पुलहरू बन्यो, महाकाली नदीमा बाँकी छ, त्यसले गर्दाखेरि अब चाँडो टुङ्ग्याउनतिर सरकारले लाग्नु पर्छ।
दिनेश एफएम 93.8 MHz लागि सीताराम ओझा, धनगढी।
अब श्रोता प्रतिक्रियाको पालो।
हम हाम्रा समाचार दिनेश एफएममा सुनेर र dineshkhabar.com पढेर थुप्रै श्रोताले प्रतिक्रिया पठाएका छन्। चुनावका बेला घर घरमा लाल पूर्जा पुगाउने आश्वासन बाँडेका जनप्रतिनिधि अहिले अधिकार क्षेत्रभित्र नपर्ने भन्दै पन्छिएको समाचार अनलाइनमा पढेर अञ्जली शाहीको प्रतिक्रिया यस्तो छ। धनगढीका मेयर सापले चुनावमा घर घरमा भोट माग्न आउँदा पनि आफ्नो प्रमुख एजेन्डा नै लाल पूर्जा वितरण गर्ने रहेको बताउनु भएको थियो। आफ्नो अधिकारमा के कुरा पर्छ र के कुरा पर्दैन भन्ने कुराको हेक्का चुनावका बेला राख्नु पर्दैन।
युवराज जोशी भन्नुहुन्छ, हाम्रा जनप्रतिनिधिहरू सकभर चुनावमा भनेका कुरालाई बङ्ग्याउँछन्, नभए भनेकै होइन भन्छन्।
निर्दोष महता जया व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, जिब्रोमा तेल लगाएपछि यसरी नै चिप्लिन्छ।
जीवन पन्त लेख्नुहुन्छ, मिर्जीलाई भोट चाहिएको थियो, जनताले भोट दिए, अनि जनतालाई आधारभूत आवश्यकता र विकास चाहिएको थियो, तर मेयर साहबले आश्वासन दिए, पाउन दुवैले पाए, मेयरले पाउनु पर्ने चिज पाए, तर जनताले आश्वासनका लड्डु पाए। जनप्रतिनिधि छान्दा विचार गरौं।
रियल एनालाइसिस नाम गरेको फेसबुकबाट यस्तो प्रतिक्रिया आएको छ, नपाउनेले पायो, चपाई चपाई खायो भन्थे हो रहेछ।
चुनावको मुखमा सेती अञ्चल अस्पताललाई 300 सयमा स्तरोन्नति गरिएको निर्णय हरायो। नारायणमुनिको 500 सय पनि अलपत्र भन्ने समाचारमा तेज सिंहले चुनाव ताका गरेका यस्तै भाषणका आवाजहरूको आधारमा जनप्रतिनिधिलाई बेला बेलामा घचघचाइरहेको भन्दै दिनेश एफएमलाई धन्यवाद दिनुभएको छ।
सोही समाचारमा मदन भट्टको भनाइ छ, जनतालाई कतिसम्म बेवकुफ सम्झिएका नेताहरूले आर्जो मेडमको 300 सयको अस्पताल त हरायो हरायो, नारायणमुनि अनिएको 500 सयको अस्पतालको समेत अत्तो पत्तो छैन। यी भाषणमा बनेका अनि भाषणमै हराएका अस्पतालहरू बारे कसैलाई जानकारी छ भने खबर पाऊ।
पार्वती साउँदो लेख्नुहुन्छ, त्यो समय चुनाव थियो, जे पनि भने अहिले चुनाव सकियो, यो विषय पनि सकियो।
गौरी गङ्गा नगरपालिकामा मापदण्ड विपरीत सडक निर्माण हुँदै भन्ने समाचारमा वीरेन्द्र बम व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, किन चाहियो मापदण्ड? स्थानीय सरकार हो, आफ्नै मापदण्ड अनुसार गर्छ, सही होस् या गलत।
धनगढीमा तीन तले घर र सरकारी जागिर भए पनि सडकमा मकै पोल्ने महिलाको मेरो कथा हेरेर चेतराज जोशी, किशोरी जोशी, प्रभाकर भण्डारी, भेषराज अधिकारी लगायतका श्रोता दर्शकले ती महिला जानकी चौधरीको प्रशंसा गर्दै काम कहिले सालो नहुने प्रतिक्रिया पठाएका छन्।
सामाजिक विकास मन्त्रालयले उल्टो झण्डा झुन्ड्याएको विषयमा प्रतिक्रिया पठाउने अधिकांशले मन्त्रालयका कर्मचारी र मन्त्रीको आलोचना गर्दै कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन्। तपाईँ पनि समसामयिक विषयवस्तु दिनेश खबरको फेसबुक पेजमा राखिएको हाम्रो समाचार र कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउनु होला। तपाईँ आफ्नै आवाजमा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो समाचार शाखाको टेलिफोन नम्बर 091410210 फोन पनि गर्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल दिनेश खबरलाई सब्सक्राइब गरेर भिडियो रिपोर्ट पनि हेर्न सक्नुहुनेछ। तपाईँका प्रतिक्रियाले हामीलाई मार्गदर्शन र हौसला प्रदान गर्नेछ।
दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
गुणस्तरीय र समय सापेक्ष शिक्षाको थलो एक्सिस विद्याश्रममा शैक्षिक सत्र 2075-76 का लागि विज्ञान र व्यवस्थापन संकायमा कक्षा 11 का लागि भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौँ। हाम्रा विशेषताहरू, अनुभवी र दक्ष शिक्षकहरू, मल्टिमिडिया कक्षाको प्रबन्ध, सीमित संख्यामा मात्र भर्ना लिइने, संख्या अनुरूप कम्प्युटरको व्यवस्था भएको अत्याधुनिक विज्ञान प्रयोगशाला, पाठ्यक्रम अनुरूपको शिक्षाका अतिरिक्त विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिइने, विज्ञान संकायका विद्यार्थीहरूका लागि अतिरिक्त समयमा MBBS र BE का लागि पूर्व तयारी कक्षा, कमजोर विद्यार्थीहरूलाई कोचिङ कक्षाको प्रबन्ध, शिष्टाचार र अनुशासन पक्षमा विशेष जोड दिइने, यातायातको प्रबन्ध भएको,
साथै विज्ञान र व्यवस्थापन संकायमा होटेल म्यानेजमेन्ट सहित कक्षा 11 का लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
फारम वितरण यही असार 12 गतेदेखि, प्रवेश परीक्षा असार 29 गते बिहान 7 बजे। समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राखौ। सम्पर्क 091-520-141, 98-58-422-292।
टपर्स डेस्टिनेसन कैलाली मोडेल माध्यमिक विद्यालयको प्लस टू साइन्स तथा म्यानेजमेन्टमा भर्ना सम्बन्धी सूचना। यस कैलाली मोडेल माध्यमिक विद्यालयले विगत 10 वर्षदेखि विज्ञान तथा व्यवस्थापन संकायतर्फ निरन्तर रूपमा उत्कृष्ट नतिजा हासिल गरेको कुरा सहर्ष जानकारी गराउँदै आगामी शैक्षिक सत्र 2075-76 लागि कक्षा 11 विज्ञान र व्यवस्थापन संकायतर्फ भर्नाका लागि सहर्ष आह्वान गरिन्छ।
भर्ना प्रारम्भ असार 28 गतेदेखि।
कैलाली मोडेल माध्यमिक विद्यालय, उत्तर बेहेणी 4, धनगढी कैलाली। फोन नम्बर 091-410-055, मोबाइल 98-484-22-113।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। धनगढीमा विद्युत प्राधिकरणको लापरवाहीका कारण दुर्घटनाको जोखिम बढेको छ। प्राधिकरणले धनगढी क्षेत्रमा जडान गरेका अधिकांश ट्रान्सफर्मरको उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको हो। धनगढीका विभिन्न स्थानमा घर नजिक भुइँ नै भेट्ने गरी ट्रान्सफर्मर र विद्युत प्रवाह भइरहेको तार हुँदा जोखिम बढेको हो। केही दिन अगाडि मात्रै टाढा रहेको हाइटेन्सन लाइनबाट आएको करेन्ट लागेर डोटीमा तीनजनाको ज्यान गएको थियो। धनगढीको अधिकांश क्षेत्रमा बालबालिकाहरूले सजिलै पुग्ने स्थानमा ट्रान्सफर्मर राखिएको छ। यस्तै विद्युतका पोल तार र ट्रान्सफर्मरलाई रुखले घेरे पनि प्राधिकरण भने व्यवस्थापनमा उदासीन देखिएको छ। पानी परेको बेला इलेक्ट्रिक इन्डक्सन भएर त्यसको कारणले हावामा पनि करेन्ट प्रवाह भएको हुन सक्छ। अर्थिङको पिटको कारणले पनि प्रभाव पर्न सक्छ। तर ट्रान्सफर्मर र तारहरूलाई हरियो रुखले घेर्दा समेत प्राधिकरण भने उदासीन बनेको हो। विद्युत ट्रान्सफर्मर टेलिफोन टावरको वरिपरि कम्तीमा 9 मिटर दूरीमा जानु असुरक्षित मानिए पनि धनगढीका सबै ट्रान्सफर्मरहरू सडकमा रहेका पोलमा भुइँमै छुने गरी राखिएको छ। विद्युतीय जोखिम न्यूनीकरणको सवालमा पर्याप्त मात्रामा कार्यक्रमहरू पनि हुन सकेका छैनन्। यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धीरेन्द्र कुमार यादवले भने पहिले नै योजनाबद्ध रूपमा विद्युतीकरण नभएकाले समस्या आएको बताउनुभयो। डोटीको दिपाली विमानस्थलको पुनर्निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन सकेको छैन। सँगै काम सुरु गरिएको अछामको साँफे बगर विमानस्थलको निर्माण कार्य सम्पन्न भएर परीक्षण उडान भइसक्दा समेत दिपाली विमानस्थलको निर्माण कार्य भने अझै अधुरो छ। 2058 सालबाट बन्द भएको विमानस्थल पुनः सञ्चालनका लागि काम सुरु भएको थियो। तर दोस्रो पटक थप भएको समयमा पनि स्तर उन्नतिको कार्य भने नसकिने देखिएको छ। सहकर्मी रोशन भट्टको रिपोर्ट।
15 महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि असारसम्मका लागि 6 महिना थप हुँदा समेत दिपायल विमानस्थलको स्तर उन्नतिको कार्य पूरा हुन नसकेको हो। 2073 साल कार्तिकमा काम सुरु गर्नुपर्ने भए पनि ढिला गरी फागुनबाट मात्रै काम सुरु गरिएको थियो। अहिलेसम्म विमानस्थल स्तर उन्नतिको 60% काम भएको दावी गरिएको छ। तर अहिलेसम्म कालो पत्रे भने सुरु भएको छैन। विमानस्थल निर्माण कार्यका इन्जिनियर बालकृष्ण रेग्मी:
मेन कारण चाहिँ के भइयो भने जुन क्रसर मेसिन थियो अनि क्रसर मेसिनको जुन मेन तार बिग्रियो त्यो ल्याउन उनीहरूले ब्रिगेड गाडी ल्याउन खोजेको ल्याउनै सकेन। त्यसमा चाहिँ यो गर्न नसकेको भनेर चाहिँ उनीहरूले प्रतिवेदन दिएको छ।
करिब 490 मिटर लम्बाई भएको सो विमानस्थलको कालो पत्रे गर्नका लागि झन्डै 5.5 करोड बजेट विनियोजन गरिएको थियो। डेढ दशकदेखि ओझेलमा परेको विमानस्थल कालो पत्रे गर्ने योजना आएपछि डोटेली जनता खुसी भएका थिए। तर निर्धारित समय सकिएर 6 महिनाको समय थप्दा पनि स्तर उन्नतिको कार्य सकिने छाटकाट देखिएको छैन। विमानस्थल रहेको दिपायल सिलेडी नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष राजेन्द्र खड्का: लामो समयदेखि गाउँ चरणमा परिणत दिपायल विमानस्थल सञ्चालनमा आए प्रदेश नम्बर 7 का पहाडी जिल्लाको आर्थिक समृद्धि सँगै पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सँगै काम सुरु गरिएको अछामको साफे बगर विमानस्थलमा परीक्षण उडान हुँदा समेत विमानस्थलको स्तर उन्नतिमा देखिएको लापरवाहीले डोटेली जनतालाई निराश बनाएको छ। डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का:
अब अछामको सकिसक्यो, हामीले त्यो ठेकेदारलाई अस्ति हामीले बोलाएर पनि त्यसलाई कुरा गर्न खोजेको होइन, म एकदम तुरन्त गर्छु भन्दा फेरि लेट बिचमा त मुआब्जाको पनि कुरा उठाएको थियो, एकदम लापरवाही भएको छ। एकदम त्यतिकै मेटेरियलहरू फालेको छ, अब अहिलेसम्म काम सुचारू राम्रोसँग भएको छ, एकदम लापरवाही भएको छ।
दिपायल विमानस्थलमा 490 मिटर लम्बाईको धावन मार्ग रहेकोमा 1000 मिटर लम्बाईको धावन मार्ग बनाउने माग हुँदै आएको छ। जग्गा अधिग्रहणको लागि सहमति भए पनि आगामी आर्थिक वर्षको लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन नगर्दा उक्त योजना अलपत्र पर्ने देखिएको छ। आफ्नै पहलमा विमानस्थलको काम सुरु भएको दावी गर्दै आएका प्रतिनिधि सभा सदस्य प्रेम आले मगर पनि यसमा मौन छन्।
यसलाई कम्तीमा पनि 1000 मिटर रनवे पाउनु पर्यो भनेर मैले अहिलेका पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई मैले भने, त्यो क्षेत्रीय सदरमुकाम पनि हो, राजधानी हुने ठाउँ हो, कम्तीमा त्यो ठाउँको पर्यटन विकासको लागि त्यत्रो खप्तको सम्भावना छ, त्यो दिपालको एयरपोर्टलाई बजेटको व्यवस्था गरिदिनुहोस् भनेर मैले भन्दा उहाँले हुन्छ भन्नुभयो, पछि गएर त्यो बजेट परेन।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
अनसनर डाक्टर गोविन्द केसीको समर्थनमा विभिन्न कार्यक्रम गर्दै आएको स्वस्फूर्त युवा दबाव समूहले आज पनि धनगढीमा प्रदर्शन गरेको छ। स्वस्फूर्त युवा दबाव समूहले विभिन्न नारा लेखिएका प्ले कार्ड सहित डाक्टर केसीको समर्थनमा पार्क मोडमा प्रदर्शन गरेको हो। यस्तै आज नै डाक्टर केसीकै समर्थनमा आम नागरिक धनगढीले पनि प्रदर्शन गरेको छ। धनगढीको पार्क मोडमा आम नागरिक धनगढीले प्रदर्शन गरेको हो। आज शनिबार अब स्रष्टा र सिर्जनाको पालो लिएर आउँदैछन् सहकर्मी नवराज पनेरु।
आजको स्रष्टा र सिर्जना गायिका शोभा थापा प्रति केन्द्रित छ। पुराना देउडा गायकहरूले छिटपुट रूपमा वर्ष दुई वर्षमा बजारमा गीत ल्याए पनि पुराना गायिकाहरू भने गुमनाम जस्तै भएका छन्। कुनै बेला देउडा संगीतमा राज गरेका गायिकाहरू अहिले खोज्नुपर्ने बेला आइसकेको छ। तर झन्डै डेढ दशक अगाडि देउडा संगीतमा प्रवेश पाएकी गायिका शोभा थापाको साङ्गीतिक यात्रा भने निरन्तर चलिरहेको छ। बाजुराको गुदुखाती घरभई 2061 सालमा देउडा संगीतमा पाइला टेकेकी शोभा थापाको नाम व्यस्त गायिकाको सूचीमा पर्न थालेको छ। विद्यालयमा आयोजना हुने कार्यक्रममा गाउँदा गाउँदै सबैले स्वरको तारिफ गरेपछि थापालाई सानैमा गायिका बन्ने रहल लागिसकेको थियो। 2061 सालमा बाजुराबाट एसएलसी पास गर्दै धनगढी आएकी थापाले देउडा संगीतमा सक्रिय कलाकारहरूसँग संगत गर्न पाइन् र देउडा गीतमा पाइला टेक्ने मौका पनि मिल्यो।
स्कुलको कार्यक्रममा गाउँघरको कार्यक्रममा त म सधैँ फाटाफुटा गीतहरू गाउने नाच्ने गर्थे। पछि 61 सालमा एसएलसी पास भएर धनगढी आएँ। त्यसपछि यसो क्याम्पसको कार्यक्रममा गाउँदा शोभाजी तपाईँको स्वर त धेरै मिठो रहेछ भन्नुभयो। त्यही हौसलाले 61 सालदेखि नै मैले रेकर्ड गर्न मौका पाएँ।
बाजुराबाट धनगढी हुँदै गायक बन्ने सपना पुरा गर्नकै लागि देशको राजधानीसम्मको यात्रा तय गरेकी थापा अहिले साङ्गीतिक क्षेत्रमा निकै व्यस्त छिन्। साङ्गीतिक क्षेत्रमा देउडा गीत गाउँदै पाइला टेकेकी थापाले अहिले आधुनिक बाहेकका सबै विधाका गीत गाइसकेकी छन्। पछिल्लो समय थापाको व्यस्तता लोकदोहोरीमा पनि बढेको छ।
गायिका नै भन्न चाहन्छु। अहिलेको क्रममा थुप्रै दोहोरीहरू गाइसके तर पनि म देउडा गायिका नै हो। जुन हामी उभिने धरातल छ त्यसलाई कहिले पनि बिर्सनु हुँदैन। हामी त सुदूरपश्चिममै जन्म्यौँ, सुदूरपश्चिममै हुर्क्यौँ, सुदूरपश्चिमकै माटोमा खेलेर आयौँ।
हरिना साउद, डिग्रादेवी गाइने, हेमा मडै लगायतका पुराना देउडा गायिकाहरू पलायन भइसकेका बेला थापाको यात्रा भने अहिले पनि जारी छ। पछिल्लो केही समय यता नयाँ गायिकाहरू आउने क्रम बढेको छ। थापाले पनि देउडाको साङ्गीतिक क्षेत्रमा अभिभावकको भूमिका खेलिरहेकी छिन्।
गाउँघरमा गाइने देउडा भएका हुन्थ्यो भने अहिले त स्टेजमा एकदम स्टेज तताउने, स्टेज आगो बाल्ने भन्छन्। अहिले समय अनुसार पनि चल्नु पर्छ। दर्शकहरू पनि नाच्ने खाले मन पराउनुहुन्छ।
चौध वर्षको साङ्गीतिक यात्रा तय गर्ने क्रममा थापाले श्रोता दर्शकका लागि झन्डै 500 गीतहरू पस्किसकेकी छिन्। अहिले देशको राजधानीमा रेकर्डिङ स्टुडियो समेत चलाइरहेकी थापाको पुस्ता फेरिए पनि देउडाको वास्तविक मर्म र मौलिकता भने जोगाउनु पर्ने सुझाव छ। दृश्य एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
अब जाँदा जाँदै प्रसारणका प्रमुख खबर पुनः एकपटक। आर्थिक वर्षको अन्त्यमा तात्ने कैलालीका विकासी अड्डाहरूले 23% विकास बजेट असारमा सके। शनिबारका दिन 4 करोड भुक्तानी, गोष्ठी र अनुगमन मार्फत चालु बजेट सक्न पनि कर्मचारीलाई भ्याइ नभ्याइ। अव्यवस्थित विद्युतीकरणका कारण प्रदेशको अस्थायी राजधानी धनगढीमा दुर्घटनाको जोखिम बढ्यो। भुइँमा छुने गरी राखिएका विद्युतका तार र ट्रान्सफर्मरलाई रुखले घेरे पनि व्यवस्थापनमा प्राधिकरण उदासीन। तुइन विस्थापित गर्ने घोषणाको तीन वर्षसम्म पनि पहाडी जिल्लाका बासिन्दा तुइनकै भरमा आवाज जावत गर्न बाध्य। तुइन मुक्त प्रदेश बनाउने प्रदेश सरकारको घोषणा पनि स्थानीयले पताएनन्। र डोटीको दिपायल विमानस्थलको स्तरोन्नतिको कार्य थप गरिएकोमा समयमा पनि नसकिने संकेत। बजेट विनियोजन नहुँदा धावन मार्ग लामो बनाउने योजना पनि हलपत्र।
यस दिनेश खबरका साथमा
मेटलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
हवस्त, दिनेश एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबर सकियो। हाम्रो अर्को दिनेश खबर राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।